حضرت والا میرے شیخ اور مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ اکثر ایک شعر سنایا کرتے تھے اور ایک مضمون سمجھایا کہ بھروسہ کچھ نہیں, بھروسہ کچھ نہیں نفس امارہ کا اے زاہد, بھروسہ کچھ نہیں نفس امارہ کا اے زاہد, فرشتہ بھی یہ اگر ہو جائے اس سے بدگما رہنا. بھروسہ کچھ نہیں نفس امارہ کا اے زاہد, فرشتہ بھی یہ اگر ہو جائے اس سے بدگما رہنا. یعنی نفس جو ہے جس کو اللہ تعالیٰ نے نفس امارہ فرمایا, اور نفس امارہ اس اعتبار سے ہے کہ بہت برائی کا حکم دیتا ہے اور بار بار برائی کا حکم دیتا ہے. اس کے مزاج کو اللہ تعالی نے نفس کے مزاج کو بتا دیا کہ امارہ بسو ہے, بہت زیادہ برائی کا حکم دینے والا ہے. ہوتا یہ کہ جو نفس جب نیک صحبتوں میں رہتا ہے اور کچھ دن تک جب گناہ نہیں کرتا تو پھر یہ نفس اندر ایک وار اور شروع کرتا ہے, اور وہ وار یہ ہوتا ہے کہ اب تم نیک بن گئے ہو, جب بہت دن تک گناہ نہ ہو, نیک ماحول میں رہنے کی برکت سے, رمضان شریف کا زمانہ ہے اس کی برکت سے انسان نیک ماحول میں رہتا ہے, تو اس کا نتیجہ یہ نکلتا ہے کہ ایسا لگتا ہے کہ گویا نفس مردہ ہو گیا, کیونکہ گناہ کا تقاضا بھی نہیں ہوتا. تو حضرت خواجہ صاحب رحمۃ اللہ علیہ کا یہ شعر ہے جو میں نے پڑھا تھا, حضرت والا فرماتے دیکھو اس میں نفس کے مزاج کو بتایا اور اس نفس دشمن سے بچنے کا, اس کے وار سے بچنے کا طریقہ بتایا کہ دیکھو اگر یہ فرشتہ بھی ہو جائے, مثل فرشتے کی ہو جائے, یعنی گناہ کا تقاضا بھی نہ ہو, پھر بھی اس سے ہوشیار رہنا, کیونکہ خواجہ صاحب دوسرے شعر میں اس بات کو فرماتے ہیں کہ نفس کا اژدہا دلا دیکھ ابھی مرا نہیں. یعنی اگر 15-20 سال بھی گناہ نہ ہو, ہم تو 20-25 دن میں اگر کوئی تقاضا نہ ہو تو اپنے کو پتہ نہیں کون سے فرشتے سمجھتے ہیں, لیکن حضرت فرماتے ہیں 15-20 سال بھی گناہ نہ ہو, اس وقت کا مزاج ہے نفس کا کہ نفس کا اژدہا دلا دیکھ ابھی مرا نہیں, غافل ادھر ہوا نہیں ادھر اس نے ڈسا نہیں. یہ نفس کا اژدہا یہ بظاہر نیک صحبتوں میں مردہ ہو جاتا ہے. اس کی مثال دی حضرت نے مارونین کی مثال سے سمجھایا کہ ایک شکاری تھا تو ایک لکڑ ہارا تھا, وہ لکڑیاں کاٹنے جنگل جاتا تھا صبح صبح, اور صبح کے وقت ٹھنڈ ہوتی ہے, اور اگر پہاڑی پہاڑ ہو تو وہاں اور ٹھنڈ ہوتی ہے, جنگل وغیرہ ہو ذرا پہاڑ ہو تو وہاں پر ٹھنڈ ہوتی ہے. تو ایک دن اژدہا وہ جو لکڑ ہارا تھا لکڑی کاٹنے گیا تو اس نے دیکھا کہ وہاں پر ایک اژدہا اس کو نظر آیا, وہ ڈر کے بھاگا. اب دور سے دیکھ رہا ہے تو وہ اژدہا حرکت ہی نہیں کر رہا. اب وہ قریب آیا, آہستہ آہستہ دیکھا, اس کو ہلایا جلایا, وہ تو بالکل مردہ. اس نے کہا واہ صاحب یہ تو مردہ ہے. اس نے کہا بس آج اس اژدہے کو لے جاتا ہوں, لکڑیاں فروخت کرتا ہوں, 3 مہینے میں جتنے پیسے ملتے ہیں ایک ہی مہینے میں اتنے پیسے مل جائیں گے, ایک ہی دن میں لاٹری کھل جائے گی. بے نظیر انکم سپورٹ سے موبائل پر میسج آ گیا کہ آپ کے اتنے لاکھ روپے نکل گئے, اتنے پہ بھیجے, اور وہ ماشاءاللہ ہمارے یہاں کے عقل مند لوگ بھیجتے بھی ہیں. کہا جب مری بھی ہتھنی گئی حال ہے تو بے نظیر انکم سپورٹ لگتا ہے, جنرل سے ڈائریکٹ رابطہ چل رہا ہے. اس جگہ ایک ہی دن میں, اور یہ واقعی یہ حفظ کی علامت ہے ये जो एक दिन में अमीर बन जाने का शौक भी है ना, जो कि अगरचे वो कहता फिरे कि मुझे बहुत पैसा देगा, मैं तो अल्लाह ताला तो मैं दीन के काम में खर्च करूंगा, मस्जिद बनवाऊंगा और ये करूंगा वो, ये बजाहिर बताता है नफ्स भी ना। तो अच्छा भाई, अगर आपको दीन के काम में खर्च करने का इतना शौक है तो आप अभी भी पैसा दे, जितना आपके पास है उतना तो दे। नहीं अभी तो नहीं, जब अल्लाह बहुत सारा देगा ना फिर करूंगा। तो यही अलामत है कि मामला कुछ और है। दीन का सहारा हमेशा से ही लिया जाता है, ये हमेशा से तरीका रहा, दीन का सहारा लिया जाता है। और तरीका यही रहा कि चटाने के लिए बहन बना लेते हैं। तो ये हमेशा से रहा कि दीन का सहारा दुनिया में लेना ये कोई नई बात नहीं है। बहरहाल वो साहब वो लकड़ आरा वो अजदे को किसी तरह घसीट घसाट कर ले आया शहर में। अब ये लकड़ आरे जो है ना सुबह सुबह लकड़ियां काटने जाते थे ताकि लोगों के उठने से पहले चले जाना और लकड़ियां काट कर वापस आए, ताकि जब लोग बाजार लगे तो अव्वल वक्त में इनकी लकड़ियां फरोख्त हों, फिर ये भी अपना लोग अपने काम में लकड़ियों को इस्तेमाल करें और हमारा भी गुजर बसर चले। अब इन्होंने जब अजदा को लेकर आया, यार अब क्या करें, तो दोस्त से एक मशवरा किया। उसने कहा यार ये तो बड़ा जबरदस्त चीज है, तुम इसको बेचोगे, बेचोगे तो इसका हाल ये वो सोने के अंडे देने वाले मुर्गी वाला होगा। एक काम करो, बेचो मत, इसको रखो और रोजाना इसका जो ना तमाशा दिखाओ, मेला लगाओ, सर्कस, क्योंकि सर तुमने सर्कस अपना भुड़कस निकाल के तो तुम ये लेकर आयो सर धड़गी बाजी लगाकर। हाँ बात तो ठीक है। उसने इश्तिहार बनवाया जनाब कि एक बहुत बड़े शिकारी ने जबरदस्त अजदा पकड़ा है, अब उसको जनाब उसकी नुमाइश होगी, दिखाया जाएगा, इतना टिकट लगेगा। अब सारे तैयार, शामियाना लगा दिया, अजदा वो पड़ा हुआ है, धूप निकलना शुरू हो गई थी। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हुआ ये था कि पहाड़ों में चूंकि ठंडक होती है तो ठंडक की वजह से उस अजदे की रगों में खून जम गया था और वो बेहिस और मुर्दा पड़ा हुआ था, मिसले मुर्दे के था, हकीकत में मुर्दा नहीं था, खून जम गया था, इसलिए वो बेहिस था और लग ऐसा रहा था कि जैसे मुर्दा है। फरमाया कि उसके बाद अब जो गर्मी धूप पड़ी तो रगों में जो खून है वो जो जमा हुआ था वो पिघलना शुरू हुआ। अब उसने जनाब पर्दा उठाया और बड़े के साहब मैं तो सात पुश्तों से शिकारी हूं, हमारे खानदान और ये और वो, और जनाब इतना हम तो ऐसे और हम तो वैसे, जैसे मेरे शेख रहमतुल्लाह ने फरमाया सच्चा वाकया हैदराबाद का, हमारे हैदराबाद सिंध का, कि एक सैयद लड़का था, उसका रिश्ता लगा सैयद लड़की से। अब वो लड़का तबलीग में जाने लग गया था तो कुछ खौफ खुदा पैदा हुआ, बुजुर्गों से ताल्लुक भी हुआ। तो जब उसकी शादी हुई तो उसने लड़की से कहा कि देख भाई सच सच बताए, हम लोग सैयद नहीं है, बल्कि हम लोग वहां धोबी का काम करते थे, हिंदुस्तान में हिजरत करके आए, हिजरत की बरकत से यहां सैयद हो गया, लिहाजा हम सैयद नहीं है, ये तो हो नहीं सकता, मैं सैयद नहीं हूं, तू सैयद है, तुम बिस्तर पे सोगी मैं नीचे सोऊंगा, क्योंकि सैयद का इकराम है। अब लड़की रोना शुरू किया, भाई ऐसे कैसे गुजारा होगा। बात पहुंचते पहुंचते लड़की के बाप तक पहुंच गए, लड़की का बाप आया, उसने लड़के को एक साइड पर ले गया, उसको कहा कि बेटा ऐसी बात नहीं है, तुम ऐसा ना करो। कहा नहीं ये कैसे हो सकता है कि आप सैयद और मैं गैर सैयद, तो ऐसा तो नहीं हो सकता कि मैं सैयद, जो सच सच जो सच्चा है वो तो मेरे हमारे बाप दादा ने अगर धोखा दिया तो मैं तो ऐसा नहीं कर सकता। उसने बहुत देर समझाया, जब उसने उन्होंने कहा देख बेटा बात यह कि जैसे तू हिजरत की बरकत से तुम धोबी थे और सैयद बन गए, हम भी हज्जाम थे हिजरत की बरकत से सैयद बन गए, चल जा तू अपना काम कर। तो ऐसे तमाशे चलते रहते हैं। इसलिए कितने लोग फारूकी बन गए, कोई सिद्दीकी बन गया और कोई क्या बन गया कि बस वो कोई लायका लगना चाहिए कि जी हम ऐसे। और याद रखना ये भी गुनाह है, गुनाह। और इज्जत जो है देखो कितने, हजरत बिलाल रज़ियल्लाहु ताला जो कि गुलाम थे, रंग भी काला था लेकिन उनको इज्जत इस्लाम ने दी और दीन ने दी। और ऐसी इज्जत दी कि अल्लाह अकबर, सहाबा में बड़े सहाबा में उनका शुमार है। फिर ऐसा हाल हुआ कि ऐसे ऐसे लोग जो कि आजाद करता गुलाम, कोई खानदान इतना नहीं लेकिन इल्म सीखा, तकवा सीखा, अल्लाह ताला ने वो इज्जतें दी कि सुभान अल्लाह। तो असल इज्जत जो है वो दीन से है। ये खानदान एक दरअसल पहचान के लिए, लेकिन इसकी वजह से झूठ बोलना ये गुनाह है, गुनाह कि जो जो चीज है वो चीज है। और ये बड़े तमाशे हुए जब हिजरत हुई तो ये बहुत तमाशे हुए, कोई फारूकी बन गया, कोई सिद्दीकी बन गया, कोई सैयद बन गया, हिजरत की बरकत से सब खेल ही वो हो गया। बहरहाल तो उसने बड़े कलाबे मिलाए जमीन आसमान के, जी मैं तो शिकारी, हमारे बाप दादा हमारा खानदान, बस क्या बताएं। अब लोग और मरूबे, उन्होंने कहा अच्छा ज्यारत तो करा इस देखी। अब वो उसने पर्दा हटाया, अजदा जो है कहा देखो लोग के मबूत, इतना बड़ा अजदा तुमने शिकार, कहा यही तो बात है। इतने में अजदा ने क्या हरकत की, क्योंकि गर्मी आ चुकी थी ना, तो मेरे शेख नेमतुल्लाह अलैह फरमाते हैं सबसे पहले वो शिकारी भागा। लोगों ने कहा भाई तू तो शिकारी, तू शिकार कर, उसने तो कुछ सुनी नहीं, सबसे पहले वो भागा, लोग भी सरपट भागे, अजदा पीछे पीछे, लोग आगे आगे। हजरत वाला रहमतुल्लाह अलैह ने फरमाया कि इसी तरीके से ये जो नफ्स है, ये जो हमारा नफ्स जो हमारे पहलू में है, ये जब नेक माहौल में रहता है ना तो ऐसा लगता है गोया के मुर्दा है, कहा बस अब तो मैं साहिब निस्बत अल्लाह वाला बन गया, दो चार रोज नफिल पढ़ूंगा तो शेख अब्दुल कादिर जिलानी का भी मकाम मिल जाएगा। और उसके बाद फिर बस हर वक्त जिब्रील अलैहिस्सलाम की आमद और रफ्त रहेगी। ये वो है जो कि ये दीनदार जो जाहिर में दीनदार है ना, वो ये सब ख्यालात पका रहा होता है और ये उसकी कहानी चल रही होती है। और मैं वजह क्या, वजह सिर्फ ये है कि नेक माहौल में रहने की बरकत से उसका नफ्स ऐसा होता है जैसे बिल्कुल फरिश्ता हो गया। मैं जब गर्मी पड़ती है ना तब पता चलता है तो उसके बाद क्या हाल है। इसलिए नफ्स पर फरमाया कभी भरोसा ना करना कि इस चीज पर कि जी मैं बहुत नेक और दीनदार हो गया हूं, इस वजह से कभी भरोसा ना करना। मसलन भाजी अब तो मुझे मुजाहिदा भी नहीं होता, क्या हरज है अगर मैं औरतों से बात भी कर लूं, उसमें क्या हरज है, जायज तो है। उसका नतीजा क्या होता है कि वे ऐसे ऐसे हालात और वाकयात में मुब्तला होते हैं कि अलामान वल हाफिज। हदीस शरीफ में उस आबिद का जिक्र आया बनी इसराइल के, जिस पूरे बनी इसराइल में मशहूर था वो इबादत में, और दर्जनों बरस उसने इबादत की, अपने इबादत खाने से बाहर निकलता नहीं था। हदीस शरीफ में इस वाक्य का जिक्र आया, तीन या चार भाई थे, वो तीन भाई थे वो जिहाद को जा रहे थे, उनकी एक बहन थी, उन्होंने कहा कि अब इसको, इस बहन को हम कहां छोड़कर जाएं, कि हमें जाना है, इसका क्या करें। काबू ने बनी इसराइल में पूरे इलाके में इस शख्स से बढ़कर कोई वलीउल्लाह नहीं है। इसके मशवरा करते हैं इसके पड़ोस में घर ले लेते हैं, बहन वहां रहेगी, ये रहेगा, देखभाल करता रहेगा। उससे बात की, उसने मना किया। उसने कहा नहीं भाई, ये बड़े रोए धोए कहा कि हम दीन का काम करने जा रहे हैं, यही तो होता ना, कि हम दीन के काम की खातिर से जा रहे हैं, अगर तुम करो कितना जुर्म सवाब। आखिर जोर डाला, वो आबिद भी मान गया। मालूम ये होता है वो आलिम नहीं था, इबादत गुजार बहुत था, और बनी इसराइल में ऐसे बहुत गुजरे। अब उसके बाद हुआ है कि वो तो चले गए, उसको समझाया था कि बस आप यू क्या करें, किसी तरीके से फोन कर दिया करें, कभी पिज्जा हट को, कभी केएफसी वालों को, वो होम डिलीवरी दे दिया करेंगे। तो आप इनको खाना, तो वो क्या करता था, खाना जो है वो ऊपर छत से रस्सी में लटकाकर छत से वो नीचे लटका देता था, तो वो खाना ले लेती थी। कुछ अरसा गुजरा तो उसके नफ्स ने कहा कि देखो अखलाक भी कोई चीज होता है। इस तरीके से जानवर को भी नहीं खाना दिया जाता, और एक इंसान को ऐसे खाना देना, तो ये तरीका ठीक है, तुम घर के दरवाजे पे रख दिया करो, रख के घंटी बजा के मिस कॉल देके चले जाया करो। मस्त तो नहीं कर रहे ना, मिस कर रहे। देखो ये इस जमाने में ये सब कुछ होता है, हाँ, इसलिए जमाने के एतबार से ये सब है। उसमें तो जरा कुछ मुख्तलिफ था, लेकिन जरा उसको मॉडर्न करके, और ये जायज है अपने नफ्स के लिए, नसीहत के लिए, और अपने दोस्तों की नसीहत के लिए। अब उसके बाद जनाब वो दरवाजे पे रख के जाने लगे, रख के चले जाते, घंटी बजाते, तला देते, भाई चलो उठा लो, वो आती दरवाजा उठा के ले जाते। अब नफ्स ने कहा कि देखो वो कितनी पर्देदार औरत है, दरवाजा खोल के लेती है, किसी की निगाह पड़ेगी, ऐसा तरीका ठीक नहीं है, तुम जरा ठहर जाया करो ताकि कोई उसको वो ना करे। अच्छा भाई सही। अब क्या करते, दरवाजा करते, वो ठहरते, वो दरवाजा उठा, खाना उठाती, और फिर वो चले जाते अपनी इबादत खाने में मसरूफ। इस तरह चलता रहा। अब उसके बाद जनाब कुछ अरसा गुजरा, कहा ये तरीका ठीक नहीं है, बेचारी कितना अरसा हो गया, उसका बैलेंस भी खत्म हो गया, पैकेज भी नहीं है, तो पैकेज करा दो, कुछ बातचीत ही हो जाए करे, सलाम दुआ SMS पर बस, सर बात नहीं करेंगे, वॉइस पैकेज नहीं, सिर्फ SMS। अब जनाब वो हुआ ये कि दरवाजा खोल के वो अस्सलाम सलाम अलैक शुरू हो गई। कुछ देर बाद नफ्स ने अब समझाया कि क्या हर्ज है अगर तुम थोड़ी सी देर बैठ के उसका दिल बहला के, बेचारी अकेली कितने जमाने से। अच्छा भाई अब वही इधर से ये बाहर खड़े बात कर रहे हैं, वो अंदर से बात कर रही है, कोई शादी शुदी बात। उसने कहा इतना बड़ा अल्लाह वाला मुझसे बात करे, मेरे लिए कितनी बड़ी सआदत है, एक अल्लाह वाला हो सुभान अल्लाह, एक अल्लाह वाले का फैज मुझे मिलेगा, इतना सूफी। अब क्या पता था, सूफी साहब टोपी के अंदर बालों को छुपा के रखते हैं, क्या तो पता। अब उसके बाद उसने कहा कि यार ये बुरी बात है कि मैं बाहर खड़ा हूं, लोग देखेंगे क्या कहेंगे, वो अंदर है तो मैं अंदर बैठ जाया करूंगा, वो उधर मुंह मोड़ के मैं इधर, ये भी होने लगा। आखिरश करते 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 बात यही के मुबतला हो गए, कदम आहिस्ता आहिस्ता बढ़ते गए ना, अंजाम क्या निकला, मुबतला हो गए। इन्ना लिल्लाह अल्लाहुम्मा हफ़ज़ना। हुआ जिना किया, बच्चा पैदा हुआ, अब उन भाइयों के आने का वक्त हो गया, अब क्या करें। अभी शैतान सारी पट्टियां पड़ा रहा था, یہ سب پٹے شیاطین پڑھاتے ہیں. ٹھیک ہے, یہ اسلاف کا طرز ہے, ٹھیک ہے, لیکن یہ بھی تو جائز ہے. اس لیے جو اسلاف کی جو حیات زندگی ہے نا, حیات و زندگی ہے, طرز حیات ہے, طرز زندگی ہے, یہ بہت ہی ایسی درمیان میں ہے کہ بارڈر لائن سے دور ہے, کیونکہ اگر بارڈر لائن پہ ہوگا تو دشمن کا وار آسان ہے. یہ لہٰذا یہ جو ہمارے اسلاف کا طرز ہے ان چیزوں میں کہ کس طریقے, اس میں نفس کے شر سے حفاظت بھی ہے, اور پھر ساتھ میں شیخ سر بڑا اسے سر پر رکھے. لہذا جس معاملے میں نفس یہ کہتے ہیں کہ حضرت بڑے مصروف ہیں, ان سے پوچھیں کہ کیا ضرورت ہے, جائز تو کام ہے, یہیں سے گڑبڑ شروع ہوتی ہے. اب جناب اب کیا کریں, تو آخر یہی کیا کہ اس کو مار دیا, بچے کو بھی مارا اور دونوں کو یعنی دفن کیا. اب عبادت بھائی آئے, ارے ہم ملے, چلو بھائی پہلے ہم ملے, بہن کا پوچھے حال احوال, معلوم کیا اس میں سٹوری سنائی, یہ ہوا یہ ہوا, مر گئی. ابھی کتنا بڑا لا والا, ماتھے پہ سجدے کا نشان, ناک تک کھینچا ہوا, اتنی بڑی داڑھی, مونچھیں صاف, ہاتھ میں تسبیح, اور جناب لمبا کرتا, چہرے پہ نور, اللہ اکبر. یہ اور جھوٹ بولے گا؟ اس لیے مسئلہ یاد رکھیں, کہیں رہ رہے ہیں, کہیں سفر پر گئے, کسی اشخاص کا موبائل چوری ہوگا. اب قاعدہ یہ ہے کہ سب کا سامان چیک ہونا چاہیے, سب کی جیبیں چیک ہونی چاہیے. سب میرا بھی ہوگا, دیکھتے نہیں اتنا بڑا اللہ والا میں, نور میرا بھی سامان چیک ہوگا, بھائی تم کیوں مستثنا ہو؟ اب مسئلہ یہ ہے کہ اس کا بھی چیک ہوگا. یہ اس کو کہتے ہیں شریعت, اس کا بھی چیک ہوگا. تو گڑبڑ تو یہیں سے ہوتی ہے نا. اس میں بعض دفعہ ایسا بھی ہوتا ہے کہ لوگ اس طرح سہارا لیتے ہیں, اور اللہ بچائے بھی, کہ اپنی گردن بچانے کے لیے ایسے لوگوں کے مال سامان میں ڈال دیتے ہیں, کہ ان کا کون چیک کرے گا, ان کو بچاؤ, لہٰذا ان سے بھی بدگمانی نہ کرے. ابھی ایسا بھی ہوتا ہے. بہرحال اب دو بھائی تھے, وہ مان گئے, انہوں نے کہا اچھا بھائی ہو گیا. تیسرا بھائی کو کھٹک, اس کو پریشانی کا, یہ معاملہ ٹھیک نہیں لگتا. اللہ کی جائے, اللہ کی شان ہے کہ اس کے خواب میں کچھ ایسے اشارات ملنے شروع ہوئے. ایک دن خواب آیا, دو دن خواب آیا, بھائیوں سے کہا, آخر پوچھنے میں کیا حرج ہے, ہم رینجرز کو بتا دیتے ہیں, پوچھو اس کے لیے آخر کیا حرج ہے, اگر کوئی ایسی بات نہیں ہے تو ٹھیک ہے بھائی. اب جناب صوفی صاحب کو لے گئے, اس بیچارے نے کبھی یہ سب چیزیں کہاں دیکھی تھی, جو تھا فوراً اگل دیا کہ یہ حقیقت حال ایسی ہے. تو اس میں ایک سبق جو اہم اور بہت وہ ہے کہ کبھی اپنے نفس پر بھروسہ نہ کریں. دیکھیں نا, یہ نفس جو ہے قدم بقدم بڑھاتا ہے, قدم قدم کر کے, اور پھر اس میں ایک نتیجہ یہ بھی نکلتا ہے کہ جب انسان کوئی گناہ کرتا ہے, اس پر توبہ نہیں کرتا, اپنے شیخ, جن لوگوں کا کوئی بڑا سر پر ہو شیخ کو نہیں بتاتا, پھر نتیجہ یہ ہوتا ہے کہ شیخ سے دور ہوتا چلا جاتا ہے. اور اللہ تعالی کی منزل سے وہ دور ہوتا چلا جاتا ہے, پھر ایسی ایسی حرکات اور ایسے ایسے اعمال اور افعال میں مبتلا ہوتا ہے کہ اللہ تعالی حفاظت فرمائے. حضرت حاجی صاحب رحمۃ اللہ علیہ فرماتے ہیں, روتی ہے خلق میری خرابی کو دیکھ کر, روتی ہے خلق میری خرابی کو دیکھ کر, اور روتا ہوں میں کہ ہائے میری چشمی تر رہی ہے. یعنی مجھے گناہ پر توبہ کرنی چاہیے, میں توبہ کرتا نہیں. لوگ حیران ہوتے, کہتے ہیں کہ دیکھو صوفی کو کیا, کن چیزوں میں اور کن حرکتوں میں مبتلا ہے. اللہ تعالیٰ اپنے کرم سے ہمیں نفس کے شر سے بچائے, اور اللہ تعالیٰ سے پناہ مانگے. دیکھو نبی صلی اللہ علیہ وسلم نے پناہ مانگنا سکھایا, نفس سے پناہ مانگے, اور جن صحبتوں سے, جن طریقوں سے نفس کو کے شر سے حفاظت ملتی ہے, وہ طریقہ ہے سب سے اہم, اللہ تعالیٰ کی رحمت, اور اللہ والوں کی صحبت میں بیٹھا کریں. اس سے نفس کے شر سے حفاظت ملتی ہے. اور کوئی بات اپنے بڑوں سے پوچھے بغیر نہ کرے، ورنہ انسان کوئی بات کے ایسے ایسے کاموں میں مبتلا ہوتا ہے کہ پہلے اس میں کیا حرج ہے، اس حرج کے پیچھے کیا حرج ہوتے ہیں اس حرج کا اسے پتا نہیں. اس حرج کے پیچھے تو خرج ہوتا ہے اور خروج ہوتا ہے، گویا کہ وہ اس اللہ تعالی کی محبت کے رستے سے نکل جاتا ہے. ایسا عالم، یہاں تک کہ ایسے ایسے حالات ہوئے کہ پھر ایک جگہ، اب آپ سوچئے نبی صلی اللہ علیہ وسلم کی خدمت میں رہنے والا شخص کیسا ہوگا، اور جس کو نبی صلی اللہ علیہ وسلم نے کتابت وحی کے لیے لگایا وہ کیسا ہوگا. ایک مرتبہ ایک ایسی کتابت کروا رہے تھے، سورہ نور کی آیت لکھوا رہے تھے، تو ثم انشأنا خلقا آخر، تو اس شخص کی زبان سے نکلا فتبارک اللہ احسن الخالقین. آپ نے فرمایا یہ لکھو. اب جناب اس کے نفس نے کہا لو بھائی تجھ پہ تو وہی آتی ہے. حکیم الامت تھانوی رحمت اللہ علیہ فرماتے تھے یہ فیضان نبوت تھا، یہ صحبت آئین نبوت کی برکت تھی کہ اس کی زبان پر یہ الفاظ جاری ہو گئے. یہ قلب نبوت کا فیض تھا جو اس کی زبان سے جاری ہوا، دل پر اثر ہوا اس کی زبان سے جاری ہو گیا، اور اس نے اپنے کو کیا سمجھا کہ مجھ پر وحی آتی ہے، بس مرتد ہو کے چلا گیا. بعد میں ایمان لے آئے تھے لیکن نبی صلی اللہ علیہ وسلم کے وصال کے بعد. تو اب آپ سوچیے صحبت نبی میں رہنے والا اتنا محتاط ہو تو ہم لوگوں کا تو کیا حال ہوگا، اگرچہ کوئی کسی اس زمانے کے کتنے بڑے ولی کی صحبت میں رہے، تو جب صحبت نبوت اٹھانے والا وہ نہ بچ سکا تو ہمارا کیا حال ہوگا. اس لیے کوئی کام خلاف اصول نہ کرے، اور مشورہ اور صحبتوں کا اہتمام، اور کبھی اپنے کو نیک نہ سمجھے. اس لیے کیا فرمایا، فرشتہ بھی ہی اگر ہو جائے تو اس سے بدگمان رہنا، کبھی بھی نیک گمان نہ کرنا کہ نہیں اب مجھ سے گناہ نہیں ہوگا، اب تو میں نے اتنے زمانے تک نہیں کیا. جہاں یہ بے فکری پیدا ہوئی وہیں پر پھر میرے دوستو یہ نفس کا وار چلتا ہے، اور ایسی جگہ مارتا ہے کہ پھر انسان شیخ کا بھی نہیں رہتا، انسان شیخ کے پاس بھی نہیں آتا، ایسا عالم ہوتا ہے. اللہ تعالی ہم سب پر اپنا فضل فرمائے، مہربانی فرمائے، اور شیطان کے مکر و قید سے، نفس کے شر سے اللہ تعالی میری بھی ہم سب کی حفاظت فرمائے، ہمارے دوستوں کی، بھائیوں کی، گھر والوں کی اللہ اپنے کرم سے حفاظت فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللہم صل علی محمد. السلام علیکم.